सूरत शम्स तरतीब के अतबार से 91 नंबर की सूरत है। सूरत का नाम सूरत शम्स है। और यहाँ दिलचस्प देखिए कि हमारे यहाँ चीज़ें जोड़ों से मशहूर हैं, तो कमर शम्स का जोड़ा है, तो कमर सूरत हम पीछे पढ़ चुके हैं 27वें पारे में, और यहाँ पे सूरत शम्स आ गई। मक्की दौर की सूरत है, इब्तदाई है, जब नबी सल्लम की मुखालफत जोर पकड़ चुकी थी। सूरत का बुनियादी मजमून क्या है? नेकी और बदी का फ़र्क। बड़ी प्यारी सूरत है, कैसे अल्लाह ने इंसान के नफ्स के अंदर नेकी और बदी का फ़र्क रखने का एक मियार मुकरर किया हुआ, उसका जिक्र है, और लोगों को बुरे अंजाम से डराने का और नेकियों पर चलने का शौक दिलाया जा रहा है। अगर देखें तो सूरत दो हिस्सों में है। पहला हिस्सा सूरत के आगाज से लेकर 10 आयत तक है और दूसरा 11 से आखिर तक। पहले हिस्से में तीन बातें समझाई गई हैं, लिख लीजिए। पहली बात क्या है कि जिस तरह कायनात में सूरज चांद सब एक दूसरे से मुख्तलिफ है ना, इसी तरह नेकी और बदी भी एक दूसरे से मुख्तलिफ हैं और इनके नतायज भी मुख्तलिफ होंगे। ना दोनों इस दुनिया में बराबर हैं, ना आखरत में इनके नतायज एक होंगे, ठीक है। दूसरी बड़ी बात क्या है कि अल्लाह ने नफ्स इंसानी को जिस्म हवास और जहन की कुव्वत देकर दुनिया में भेजा है, लेकिन अनअटेंडेड नहीं छोड़ा। एक फितरी इल्हाम के जरिए नेकी और बदी का फर्क रखा हुआ है। हर इंसान बुरे और भले का फर्क कर सकता है, खैर और शर को जानता है। और तीसरी बात यह है कि इंसान का मुस्तकबिल कैसा होगा, इसका इन्हिसार इस बात पर है कि अल्लाह ने उसको जो सलाहियतें दी, फैसले करने की कुव्वत दी, उससे उसने क्या फैसला किया, अच्छे काम किए या बुरे किए, इसी को यहां पर तज़किया कहा गया। फिर जब दूसरा हिस्सा शुरू होगा तो आप देखेंगे कि कौम समूद के तारीखी मंजर को पीछे रखा गया और नबी सल्लम के दुनिया में भेजे जाने का मकसद समझाया गया कि जब भी कोई नबी आता है तो हिदायत की तरफ बुलाता है, जो लोग उसका साथ देते हैं खैर की तरफ चलते हैं, और जो शर पे जाते हैं वो नबियों के दुश्मन हो जाते हैं। और फिर यहाँ हजरत सालेह के कत्ल की कोशिशों से कौम कुरैश को भी वॉर्न किया जाएगा कि अगर तुमने मोहम्मद सल्लम के बारे में कुछ ऐसा सोचा तो तुम्हारा भी वही अंजाम होगा जो कि हजरत सालेह की जान लेने की कोशिशें करने वालों का हुआ। आइए सूरत को शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها ونفس وما سواها। مسلسل سات آیتوں میں سات قسمیں بلکہ اس سے بھی زیادہ قسم ہے سورج کی اور اس کی دھوپ کی۔ سورج نکلتا ہے تو دوحا تو ہوتی ہے، दोहा कहते हैं चाश्त के वक्त को, जब सूरज बिल्कुल चढ़ जाता है ऊपर, 7-8-9 बजे का टाइम गर्मियों में और 9-10 बजे का तकरीबन टाइम सर्दियों में खुला हुआ सूरज होता है। और इस वक्त नबी सल्लम सलातो दोहा भी पढ़ते थे और फरमाया कि जिसने इस वक्त चार नफिल पढ़ लिए तो ये जिस्म के जो जोड़ होते हैं, जैसे ये जॉइंट्स हैं हमारे, इनका सदका है, इंसान इंशाल्लाह इन तकलीफों से फिर महफूज रहता है। वल कमर इजा तलाहा, चांद की कसम जब वो इसके पीछे आए। तला क्या है? तला यतलू तिलवन, इसी से लफ्ज तिलावत, किसी के पीछे पीछे आना। पता क्या चला कि सूरज के पीछे पीछे चांद लगता है। दुनिया में क्या होता है और फिल्मों में क्या होता है, चांद जैसी महबूबा के पीछे हीरो लगता है। और यहां देखिए कि चांद इतना खूबसूरत है तो वो सूरज के पीछे पीछे लगता है, क्योंकि सूरज के पास नफा है, चांद को अपनी बका के लिए सूरज की जरूरत है, रात दिन उनकी गर्दिश जो होती है उसकी तरफ इशारा है। वह नहारी जा जल्लाहा, कसम है दिन की जब के वो सूरज को माया कर दे। हा से मुराद शम्स है जो सबसे ऊपर है, यानी दिन जब रोशन होता है तो सूरज नुमाया हो जाता है ना, यानी दिन की कसम जब सूरज को नुमाया कर दे, यानी जब दिन चढ़ता है तो हर चीज खुल के सामने आ जाती है, तारीकी दूर हो जाती है, रोशनी आ जाती है। और फिर फरमा दिया कि वल लैल इज़ा यख्शाह, और कसम है रात की जबकि उसको ढांक ले, रात आती है सब चीज़ों को छुपा लेती है। बस समाई वमा बनाहा, कसम है आसमान की और उसके बनाने की, वल अर्दी वमा तहाहा, और ज़मीन की और इसे हमवार करने की। सब चीज़ें वो हैं जो हमें आसमान पर दिखती हैं और ज़मीन पर दिखती हैं, कायनात की नज़र आने वाली चीज़ों की यहाँ बात की। हर चीज को उसकी खूबी के साथ बयान किया। दिन की रोशनी है तो दोहा उसके साथ है, सूरज गुरूब होने के बाद फिर तलू होता है, फिर आगे जाता है, फिर आगे आता है, फिर ऐसे ही होता है। इसी तरह देखिए चांद है तो वो भी आगे पीछे जाता है। अल्लाह ताला कहते हैं सोचो किसने ये इतना खूबसूरत निज़ाम बनाया कि हर चीज़ एक सिस्टम पे चलती हुई दिखती है। तो उसी ने तुम्हारे अंदर भी एक दुनिया बनाई। अब अंदर की चीज़ की कसम है, वह नफ्स व मासवाहा, कसम है नफ्स की और इसे दुरुस्त बनाने की। अल्लाह अकबर, फिर आपके नफ्स की बातें आ गई हैं। इन सूरतों में आप देख रहे हैं कि नफ्स को भी बहुत ज़्यादा हाईलाइट किया जा रहा है। नफ्स तो बनाया, उसे दुरुस्त करने का मतलब क्या है? मुतनासिब उलाजा बनाना। बेढंगा नहीं बनाया, तुम खुद को बेढंगे ना बनाओ। तुम्हारा नफ्स, तुम्हारी जात, तुम्हारा जाहिर भी लोगों के सामने अल्लाह की एक नेमत के तौर पर पेश होना चाहिए। इससे पता चलता है कि जाहरी तौर पर अपने आप को बेढंगा नहीं बनाना चाहिए। बस उनको अपने बाल सब्ज कर ले, कोई अपने दांतों में मटर का दाना लगा ले, कोई सुराख करके होंठों में बालियां पहन ले, ये नफ्स की तौहीन है। इससे पता चलता है कि इंसान आराइश करे या जिबाइश करे, उसमें अपने जाहिर के ऊपर ऐसा ना करे कि बेवकूफ़ बने, गालों पे टमाटर चिपका लें और या सुरख रंग के कलर लगा लें और आंखों को काला कर लें। इस तरह के ना काम करो कि लोग देकर एकदम तुम्हारे बारे में सोचने लग जाएं कि क्या वाकई ये कोई इंसान है। ये तो जाहिरी बातें, लेकिन अब अंदर की बातें। फल हमहा फुजूरहा व तक्वाहा, फिर उसने समझ दी, उसको इल्हाम किया उस पर, और इसको बदकारी की और बचकर चलने की। यानी जाहिर से भी इंसान को खूबसूरत बनाया, नफ्स उसका अच्छा किया, लेकिन उसके अंदर हक और बातिल को समझने की तौफीक दी। ये आयत इस बात की दलील है कि हर बंदे के अंदर अच्छी बात समझने की भी सलाहियत होती है और बुरी बात को समझने की भी सलाहियत होती है। और अंबिया कराम और आसमानी किताबों के जरिए खैर और शर की पहचान अल्लाह करा देता है। ये भी इसका मतलब है कि इनकी अकल और फितरत में खैर और शर, नेकी और बदी का शऊर डाल दिया, ताकि नेकी को अपनाएं और बुराई से रुकें। पीछे भी बात हो गई कि एक जानवर को भी पता है कि हलाल का टुकड़ा कौन सा है और हराम का कौन सा। बच्चे को भी पता है कि माँ से पूछ के क्या खा रहा हूँ और माँ से छुप के क्या खा रहा हूँ। तो इंसान के नफ्स को कैसे ना पता हो कि जिस मालिक ने उसको बनाया वो उसकी बात माने के ना माने, उसने उससे क्या चाहा, उसकी क्या ख्वाहिश है, उससे किस तरह की चीज़ें हैं। क्या पता चला कि कोई बंदा इतना भोला नहीं है कि क़यामत के दिन कहे अल्लाह मुझे पता ही नहीं था आपकी बात माननी है, मुझे पता ही नहीं था सच बोलना चाहिए, मुझे पता ही नहीं झूठ बुरा है, मुझे तो पता ही नहीं था मुझे नमाजें पढ़नी चाहिए। हर बंदे को खूब पता है, वही बात जो सूरह क़यामत में पढ़ चुके, बलिल इंसान वाला नफ्स ही बसीरा। हर बंदे को पता है। फिर अब देखिए यहाँ माँ आ रहा है, मन नहीं आ रहा। जहां भी जो चीजें आ रही है ना, कसरत से अल्लाह ताला बेजान चीजों के रंग में ला रहा है। वाय, क्योंकि इससे बात ज्यादा समझ आती है। फिर आप देखिए कि इंसान के जिस्म को जो हमवार करने की बात की कि नफ्स वमा सवाहा, तो आप जरा अपने जिस्म पे गौर व फिक्र करें। अल्लाह ताला ने हर लिहाज से हमें हमवार किया, जिस्म दिया, सही कद दिया, हाथ पांव दिमाग हर चीज वहां जो होनी चाहिए। अगर दिमाग पांव में होता कैसा चलता? एक हाथ सर पे लगा होता और एक बाजू पे लगा होता तो कैसा होता? फिर देखने सुनने चखने की सलाहियतें दी, सेंसेस दी, अकल दी, फैसले की कुव्वत, मशवरे की कुव्वत, ख्याल की कुव्वत, हाफजे की कुव्वत, कुव्वत फैसला, कुव्वत इरादी, कितनी कुव्वतें दी अल्लाह ने। और सब में तवाज़ुन है। इसका बिगाड़ जरा से इधर उधर होता है तो इंसान परेशान हो जाता है। इतना कुछ करके कहा कि फल हमहा फुजूरहा व तक्वाहा। ये बिल्कुल वही बात है जो सूरत रूम में हम पढ़ चुके आए 30 में, फितरत अल्लाहिल्लती फतरन्नास अलैहा, कायम हो जाए इस फितरत पर जिस पे अल्लाह ने लोगों को पैदा किया है। और इसी बात को अल्लाह के नबी ने हदीस में कैसे कहा कि हर बच्चा फितरत पर पैदा होता है, फिर इसके माँ बाप इसे यहूदी, नसरानी या मजूसी बना देते हैं। ये ऐसा ही है जैसे जानवर का बच्चा पूरे का पूरा सही सालम पैदा होता है। क्या तुम इनमें किसी का कान कटा हुआ पाते हो? मुराजे के बाद में अपने बुतों के नाम पर जानवरों के कान काटते थे। ये बुखारी और मुस्लिम की रिवायत है। एक रिवायत में आता है कि मेरा रब फरमाता है कि मैंने अपने तमाम बंदों को हनीफ पैदा किया था, यानी सही फितरत पे, फिर शैतानों ने इनको आकर दीन से दूर कर दिया और इन पर वो चीज़ें हराम कर दी जो इनके लिए हलाल थी, और इनको हुक्म दिया कि मेरे साथ उनको शरीक करें जिसकी कोई सनद नहीं। ये मुस्नद अहमद और मुस्लिम के अल्फाज हैं। लफ्ज इल्हाम को थोड़ा सा समझ के आगे चलिएगा। लहम से है, लाम हामीम। लहमुन कहते हैं निगलने को, स्वलो करना। لہم الشیع والتہمہ کا معنی کیا ہوتا ہے؟ فلان شخص نے اس چیز کو نگل لیا. الحتح الشیع کا معنی ہوتا ہے الحتح الشیع، میں نے فلان چیز اس کو نگلوا دی یا اس کے حلق سے اتار دی. ٹھیک ہے، اب اصل میں یہ لفظ الہام بہت عام ہے. اللہ کی طرف سے کوئی ایسا تصور انسان کے دل میں آ جائے، کوئی خیال غیر شعوری طور پر ایسے آ جائے کہ جس میں انسان کا اپنا دخل نہ ہو، اس کو الہام کہتے ہیں. نیکی اور بدی الہام کرنے کا پھر کیا مطلب ہے؟ رجحان. ہر بندے میں دا بوتھ انکلائنیشنز آر پریزنٹ، کہتے ہیں نا اس کا میلان ہی ایسا، یہ فطری طور پہ میں ایسا ہے. کسی مرد کی بات سے وہ کہتے ہیں شروع سے ہی ایسا ہے، بچپن سے یہ لڑکیوں کو دیکھ کے خوش ہوتا تھا. اور کچھ کو کہتے ہیں یہ شروع سے بچہ بڑا میرا سیدھا ہے، اس کی تو نظریں جھکی رہتی تھیں. یہ ہے الہام، یعنی فطرتاً کچھ میں گناہ کا رجحان بڑھ جاتا ہے، کچھ میں نیکیوں کا. اللہ نے سب میں صحیح ڈالا لیکن انسان کسی چیز کو کم کر لیتا ہے، کچھ زیادہ کر لیتا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ تمہارا یہ ٹیسٹ ہے. اگر واقعی کسی لڑکے کے اندر ایسی کوئی بات ہے بھی فطری طور پہ کہ وہ لڑکیوں کو زیادہ دیکھے، تو یہ اس کا ٹیسٹ ہے کہ کتنا اپنے آپ کو بچاتا ہے، یا غد من ابصارہم پہ کتنا عمل کرتا ہے، روزے رکھ کے کتنا اپنے نفس کو قابو میں ڈالتا ہے. تو یہ ساری چیزیں انسان کے لیے کوئی حجت نہیں ہے. اللہ تعالیٰ نے ہر چیز کو الہام کیا. اسی طرح ایک اور چھوٹی سی بات جو سورۃ طٰہٰ کی آیت نمبر 50 میں بھی ہم دیکھ چکے کہ الذی آتی کل شیء خلقہ ثم ھدی، کہ ہر مخلوق کو اللہ نے ایک الہام کیا. مثلا مچھلی کے بچے کو تیرنا، پرندے کو اڑنا، شہد کی مکھی کو چھتا بنانا، پرندے جو ہوتے ہیں ان کو گھونسلہ تیار کرنا، کس نے سکھایا؟ فالہمہا، ہم نے سکھایا. یہ اللہ کی شان ہے کہ اس نے دنیا میں پیدا کرتے ہوئے انسان کو یہ ساری صلاحیتیں دی تھی کہ ان سب کو استعمال کرو اور مجھے پہچانو. اب کرنا کیا ہے؟ ان ساری چیزوں کو پا کر قد افلح من زکاہا، پس کامیاب ہو گیا جس نے اس کا تزکیہ کر لیا. کس کا؟ ہاں کدھر جا رہی ہے؟ نفس پہ جا رہی ہے. جس نے اپنے نفس کو پاک کیا وہ کامیاب ہو گیا. یہ ہے اصل ٹیسٹ. کس سے پاک کرنا ہے؟ شرک سے، معصیت سے یعنی گناہ سے، اخلاقی علائشوں سے. آخرت کی کامیابی کو پانے کے لیے خود کو پاک کرنا پڑے گا. وَقَدْ خَابَ مَنْ دَسَّاهَا، اور جس نے اسے خاک میں ملا دیا وہ تو ناکام ہو گیا. یعنی جس نے اپنے نفس کی ہر بات مان لی اس نے نفس کو تباہ کر دیا. بہت ہی لاڈلا بچہ بن گیا اس کا نفس، بات بات پہ پاؤں مارتا ہے زمین پہ اور روتا ہے. نہیں، دس آہا کا جو لفظ ہے نا، دس سن تدسی سن سے ہے. اس کا کیا معنی ہوتا ہے؟ ایک چیز کو دوسری چیز میں چھپا دینا. تو دس آہا کا معنی کیا ہوگا؟ جس نے اپنے نفس کو چھپا دیا اور اسے بیکار چھوڑ دیا اور اسے اللہ کی اطاعت اور عمل صالح سے جوڑا نہیں، یعنی بس نفس کی باتیں مانتا گیا، وہ بس سمجھے برباد ہوا. کذب سمود بتغواہا، اب یہ اس کی ایک عملی پہچان دوسرے رکوع میں آ رہی ہے، دوسرے حصے کا آغاز ہے. کذب سمود بتغواہا، قوم سمود نے اپنی سرکشی کے باعث چھٹلا دیا. کیا ہوا تھا؟ اذم باس اشقوہا، جب ان میں کا بڑا بدبخت اٹھ کھڑا ہوا. اس شخص کا نام روایت میں قیدار آتا ہے. قیدار قدر ہے نا، جیسے لفظ اسی سے ملتا جلتا. اس شخص نے حضرت صالح علیہ السلام کے قتل کا منصوبہ بنایا تھا اور 8-9 لوگوں کو ساتھ ملایا، اسی کا ذکر ہے. فقال لهم رسول اللہ ناقۃ اللہ وسقیاها، انہیں اللہ کے رسول نے فرما دیا تھا کہ اللہ کی اونٹنی اور اس کے پینے کی باری کی حفاظت کرو. خود ہی اونٹنی مانگی، پھر جب اونٹنی آئی تو حضرت صالح نے اس کی ایک باری مقرر کر دی، لیکن فَكَذَّبُوهُ، پھر انہوں نے اس کو جھوٹا کیا. کس کو؟ پیغمبر کو. فَعَقَرُوهَا، اور اس اونٹنی کی کونچیں کاٹ ڈالی، پاؤں کے جو پیچھے مسلس تھے وہ کاٹ ڈالے. اللہ ایسے تو نہیں چھوڑتا، اب کیا کیا؟ فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُمْ بِذَنْبِهِمْ، پھر ان کے رب نے ان کے اس گناہ کے پیچھے، یعنی جو انہوں نے حرکت کی، ان کے ان گناہوں کے باعث ان پر ہلاکت ڈال دی، اور پھر ہلاکت کو عام کر دیا. فسواہا، اور اس بستی کو برابر کر دیا. فسواہا میں ہا سے نیچے لکھ لیجئے بستی، یعنی جب اس قوم نے اپنے نبی کی جان لینے کی کوشش کی، ساری بستی کو اللہ نے ختم کر دیا. تو قدار کا نام لے کر اللہ نے اس کو یہاں دیکھیے اشقا کہا ہے، رئیس الاشقا، سب سے بڑا بدبخت، بڑا بیڈ لک شخص تھا، یہ مراد ہے کہنے میں. اللہ اکبر. اور آپ دیکھیے کہ برائی ایک شخص نے کی تھی لیکن ساتھ قوم نے بھی دیا تھا، اس لیے پوری بستی کو اللہ نے ہموار کر دیا، جس کو آپ کہتے ہیں نا زمین سے ملا دیا. ولا یخاف عقباها، یعنی جب کوئی قوم نبی کی دشمن ہوتی ہے تو اللہ ان کو کدھر سے پکڑے، اللہ کو اس کی کوئی پرواہ نہیں ہوتی. یہ لفظ دیکھیے، دم 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 دما، ہلاک کر دیا ان کو جب اللہ کے نبی کی جان لینی چاہیے، سخت عذاب دیا ان کو. جب یہ آیتیں اترتی تھیں تو ان کا کچھ اور سنیری ہوتا تھا، آج ہم پڑھتے ہیں تو کچھ اور حساب ہوتا ہے. پوری سورت کے اندر جو چیز ہے وہ ہمارے سامنے وہ تزکیہ کی ہے، قد افلح من زکاہا وقد خاب من دساہا. تو یاد رکھیے کہ تزکیہ پاک کرنا، ابھارنا اور نشو نما دینے کا معنی دیتا ہے. نفس کو گناہوں سے پاک کرنا، اس کو ابھار کر تقویٰ کی بلندی پہ لے جانا، اس کے اندر بھلائی کو نشو نما دے کر فلاح پانا، یہ سب لفظ آئیں گے. ہم سب سوچیں ہمارا کتنا تزکیہ ہوا ہے. جب سے کتاب سے جڑی ہوں میں نے اپنے آپ کو کتنی برائیوں سے دور کیا. ایک کسی کی بڑی اچھی کوٹیشن لگی کہ کیسے پتا چلے کہ تم اللہ کے کتنے قریب ہو، دیکھ لو کہ گناہوں سے کتنے دور ہو. انسان جتنا اللہ تعالیٰ سے قریب ہوگا نا اتنا گناہوں سے دور ہوگا. اللہ تعالیٰ ہمیں اپنا قرب دے اور گناہوں اور خرابیوں سے دور رکھے. نفس صلی اللہ علیہ وسلم نے ایک دعا سکھائی جو نفس کی برائیوں سے پناہ کے لیے انسان خود بھی مانگ سکتا ہے، اللہم آتی نفسی تقواہا وزکیہا انت خیر من زکاہا انت ولیہا ومولاہا. یہ روایت مسند احمد، مسلم، نسائی اور ابن ابی شیبہ میں حضرت زید سے کہ اللہ کے نبی یہ دعا مانگتے تھے. ترجمہ کیا ہے؟ اے اللہ میرے نفس کو اس کا تقویٰ عطا فرما اور اس کو پاکیزہ کر، تو ہی وہ بہتر ہستی ہے جو اس کو پاکیزہ کرے، تو ہی اس کا سرپرست اور مولا ہے. اسی طرح تھوڑے سے الفاظ سے فرق میں اور بھی دعائیں آتی ہیں. نفس کی برائیوں سے پناہ لینے کی دعائیں اگر آپ یاد کرنا چاہیں حسن المسلم میں بھی موجود ہیں. تو بعض دفعہ ہم خود ہار جاتے ہیں اپنے ہاتھ سے، ہم نہیں مانتے اپنی بات، دوسرے ہماری بات بہت مانتے ہیں، ہم اپنی بات نہیں مانتے. تو یہ دعا انشاءاللہ فائدہ دیں گی. اسی طرح ایک دعا ہے، اللہم رحمتک ارجو فلا تکلنی الی نفسی طرفت عین. اے اللہ میرے حوالے یا میرے نفس کے حوالے مجھے پلک جھپکنے کے لیے بھی نہ کرنا. کیونکہ دیکھیے پلک جھپکنے میں بچہ جا کے بجلی کے تار کو ہاتھ لگا سکتا ہے نا. اسی طرح ایک لمحے کا گناہ جو ہمارا نفس کرتا اور کراتا ہے وہ ہمیں اللہ کی نظر رحمت سے دور کر سکتا ہے اور محروم کر دے گا. اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمیں محروم لوگوں میں نہ کرے. تلاوت سنتے ہیں ان آیتوں کی اور دیکھیں گے کہ ہم نے ان آیتوں کو پڑھنے کے دوران اور سننے کے دوران اپنے لیے کیا ارادہ کیا. انشاءاللہ اس کو سنیں گے.
بسم اللہ الرحمن الرحیم. والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها ونفس وما سواها فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها كذبت ثمود بطغواها إذ انبعث أشقاها فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها.
کوئی بات جو آپ کو سنتے ہوئے محسوس ہے؟
جیسے بھی آپ کو پتا میرا نواسا کافی سیریس ہو گیا تھا، واقعی ہم نے 2 منٹس میں اس کو دیکھا کہ اس کی آنکھیں کام نہیں کر رہے، ہونٹ کام نہیں کر رہے، ہاتھ کام نہیں کر رہے، بیلنس نہیں کام کر رہا. ایک سیکنڈ میں سب کچھ ہو گیا کہ ماں تڑپ رہی ہے کہ آنکھ کھول، ہونٹ ہلا، کبھی وہ کہے ہونٹ ہلا، کبھی وہ کہے آنکھ کھول، کبھی وہ کہے ہاتھ ہلا. تو کچھ بھی ہو سکتا ہے.
بالکل کس چیز کا مان ہے
کہ میں جو تڑپ رہی تھی اپنے بچے کو دیکھ کے اپنی بیٹی کو سازن اس وقت ایسے فیل ہو رہا تھا کہ میں اپنی بینا کو برتھ دے رہی ہوں ایسی تکلیف مجھے ہو رہی تھی
ظاہری بات ہے بچوں کے بچے لیکن آپ دیکھیں ہمارے لیے کتنی بڑی عبرت ہے اس وقت بھی ہم جو کر رہے ہیں ایک سیکنڈ کے اندر اللہ تعالی ہماری حیثیت چینج کر سکتا ہے چلتے پھرتے بیٹھتے اور آج کل تو اللہ رحم کرے اتنی اچانک تکلیفیں اتنی اچانک بیماریاں کہ اللہ کی بنا اور روایت میں آتا ہے کہ جب زنا اور بے حیائی عام ہوگی تو اچانک موتیں اچانک جوانی کی موتیں خرابیاں اور آپ دیکھیں کہ اب تو لگتا ہے کسی چیز کا کوئی اعتبار ہی نہیں پہلے سنتے تھے بوڑھے بیمار ہوتے ہیں اب جوان مرتے بوڑھے تو آج الحمدللہ اللہ کی رحمت سے ٹھیک ہیں اللہ ان کو سلامت رکھے لیکن آج جتنی تکلیفیں وہ ماں بچے کو ڈاکٹر پہ لے کے گئی یا بیٹی کو لے گئی اب یہ ہو گیا وہ ہو گیا
کیونکہ اور ہماری آنکھوں کے سامنے فیملی سے الٹا بھی دیکھتے ہیں کہ ان کے پاس دوسرے حالات بھی آئے ہیں تو کیا یہ عذاب ہوتے ہیں یا آزمائش ہوتی ہے
دیکھیے اس پہ تو پورے قرآن میں اتنی دفعہ بات آتی ہے کبھی بھی کسی دوسرے کے حال کو دیکھ کر یہ نہ کہیں کہ اس پہ اللہ کی پکڑ ہے یا اس پہ کب آئے گی یہ سارا اور سارا اپنا میرا معاملہ ہے اپنے اوپر اللہ کے اشاروں کو سمجھیں دوسروں کے بارے میں اگر آپ کا یہ سوال ہے کہ کیا سب کو دنیا میں ہی آتا ہے یا آخرت میں آئے گا ایسا نہیں ہے اللہ تعالیٰ پکڑنا چاہے دنیا میں بھی پکڑ لے اور اللہ تعالیٰ معاف کرنا چاہے تو وہاں جا کے بھی معاف کر دیں تو جب بھی کبھی کسی کو دیکھیں کہ کوئی کسی پہ زیادتی بھی کر رہا ہے پھر بھی کوئی پکڑ نہیں آ رہی تو پھر بھی اس کے بارے میں کوئی بدگمانی نہ کرے آپ یہ سوچیں شاید مجھے لگ رہا ہے کہ وہ زیادتی کر رہا ہے لیکن وہ نہ کر رہا ہو اندر سے وہ اچھا ہی ہو یعنی بینگ اے مسلم ہمارا دوسرے سب مسلمز کے لیے چاہے وہ ہمارے رشتہ دار ہیں فیملی ہیں فرینڈ ہیں کبھی یہ سوچے ہی نہ کہ یہ زیادتی کر رہے مجھے لگتا ہے یہ بہت بڑی جرات کی بات ہے کہ میں کسی کو کہوں فلاں گناہ گار ہے وہ ہے کر رہا ہے لیکن میں اس کی اصل نہیں جانتی مجھے حق نہیں ہے یا میں یہ حق لینا نہیں چاہتی کہ میں کسی کے بارے میں کچھ کہوں ٹھیک ہے لیکن اللہ تعالیٰ سے یہ دعا کریں کہ اللہ تعالیٰ ہمارے یا ہمارے پیاروں میں کسی میں بھی کوئی بھی چیز اگر ہے تو اس کو معاف کر دے نہ تو ہمیں دنیا میں پکڑ نہ آخرت میں کس میں اتنی طاقت ہے کہ وہ اللہ کی پکڑ کو بچا سکے اور پکڑ پہ آ سکے تو انشاءاللہ یہ جب کرتے جائیں گے اللہ تعالیٰ ہمارے لیے یہ باتوں کو آسان بھی کرے گا جزاک اللہ خیر السلام علیکم ورحمۃ اللہ وبرکاتہ